شهید انقلاب سفیر انقلاب
خدا کی راہ میں تو نے لٹایا اپنا شباب
شہید انقلاب سفیر انقلاب
اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم یا ایوہ نفس مطمئنہ ارجی الی ربک راضیہ مرضیہ فادخلی فی عبادی وادخلی فی جنتی انتہائی واجب الاحترام واجب التعظیم دختران سیدہ کونین اور کاروان حسینیت کے میرے عزیز دوستوں ساتھیوں آپ سب پر میرا مؤدبانہ سلام. میں نے جو آیہ مجیدہ تلاوت کرنے کا شرف آپ کے حضور حاصل کیا ہے یہ سورہ فجر کی آخری آیات ہیں. ان کے بارے میں جناب امام جعفر صادق علیہ الصلاۃ والسلام نے فرمایا ہے کہ اس کے مصداق سید الشہداء حضرت امام حسین علیہ الصلاۃ والسلام ہیں، انہی کی ذات اقدس ہے. مگر امام خمینی نے شہید عارف حسین حسینی کے متعلق کہا ہے کہ عارف حسین حسینی وہ ہے جب وہ اپنا خون سے سرخ علو چرا لیے ہوئے ارجی علی ربک کی منزل کا نظارہ کر گیا ہے. ارجی علی ربک کی منزل فقط سید و شہداء کی ہے، مگر اس کے گرد و گرد نظارہ کرنا یا اس کے پاس پہنچنا یہ انبیاء اولیاء اکرام اور شہداء کا ہے. مجھے یقین محکم ہے کہ جہاں شہید عارف حسین حسینی ہیں وہاں تک ڈاکٹر محمد علی نقوی کا درجہ ہے. قرآن کریم کہتا ہے لِکُلِّ نَاسٍ دَرَجَاتٍ، سب سے بڑا درجہ جو انسان کے لیے مقرر کیا ہے وہ اللہ کا عبد ہونے میں ہے. ہم ہر نماز میں کہتے ہیں اشرنا محمد عبدہ و رسولہ، سب سے بڑا درجہ اس کا عبد ہونا ہے. اور اس آیہ مجیدہ میں بھی ہے کہ پس اے نفس مطمئنہ میں تجھ سے راضی ہوں، تو بھی راضی ہو جا، مجھ سے راضی ہو جا اور میرے بندوں میں داخل ہو جا. یہ جو انسان ہوتے ہیں، جو انسانوں کے سمندر سے منتخب ہوتے ہیں اور اس منزل کو پاتے ہیں، یہ سن شعور سے لے کے اپنی آخری سانس اللہ کی رضا جوئی اور اس کی اطاعت میں گزارتے ہیں. ڈاکٹر محمد علی نقوی کو جہاں تک مجھے سعادت ہے ان کے ساتھ رہنے کی، جہاں اور اب میں باور کرتا ہوں کہ انہوں نے زندگی کا ہر لمحہ ایسے گزارا. اور جیسے ابھی محترم برادر حجت الاسلام و مسلمین آغا امین شہیدی آپ کی خدمت میں بتلا رہے تھے کہ یہ کوئی ناگہانی واقعہ نہیں ہوا 7 مارچ 1995 کا، ڈاکٹر صاحب اس منزل پر شعوری طور پر پہنچے. چونکہ میں اس کے لمحہ لمحہ ان کی شہادت کا ایک گواہ ہوں تو میں بتاتا ہوں کہ ڈاکٹر صاحب کو قدرت کی طرف سے کیسے ندا آئی کہ ڈاکٹر اب ہم تم سے راضی ہیں، تم بھی راضی ہو جا اور ہماری طرف لوٹ آ. ڈاکٹر صاحب کا اپنا ایک مضبوط نیٹ ورک تھا جو دشمن کی صفوں میں کام کرتا تھا. اس نیٹ ورک نے رمضان کے اوائل میں، ڈاکٹر صاحب کی شہادت کال میں 4 یا 5 شوال کو 7 مارچ 1995 کو ہوئی صبح کے وقت، عید سے 2-3 روز بعد، اس نیٹ ورک میں جو ہمارے ساتھی تھے انہوں نے ڈاکٹر صاحب کو اطلاع دی کہ آپ کے بعد عید کے بعد آپ پر فوراً حملہ ہوگا، اور دفتر جاتے ہوئے چوک یتیم خانے کا زیادہ امکان ہے. یہ اطلاع پانے کے بعد فطرتاً اگر کوئی اور ہوتا تو گھبراتا، پریشان ہوتا، پہلو تہی کرتا، یا اپنے روٹین میں فرق لاتا، یا اپنے دفاع کے لیے سوچتا. ڈاکٹر صاحب نے سب سے پہلے جو ان کے خاص رازداران تھے، خاص اور خاص صفوی شہید کو بلایا اور اسے کہا کہ مجھے ندا آ گئی ہے، میں نے جانا ہے اور اب آپ کے ذمہ یہ ہے. صفوی نے عرض کیا ڈاکٹر صاحب ہم خود فدیہ ہونے کے لیے تیار ہیں، اب ہمیں موقع دیں. دونوں نے راز و نیاز کی باتیں کیں اور دونوں اللہ کی رضا پہ خوش ہوئے. صفوی کے لیے یہ لمحہ بہت ہی کٹھن تھا کہ وہ ڈاکٹر صاحب کو خدا حافظ کہے، और उनकी शहादत के लिए आमादा हो जाए। इसके बाद मुहर्रम को भी बतलाया गया कि ये होने वाला है। चनाचे उसके बाद डॉक्टर साहब ने अपने एक इंतहाई अजीज़ दोस्त को यहाँ कराची से बुलवाया और उन्होंने एक सफ़र इख्तियार किया। ये सफ़र उन्होंने लाहौर से शुरू किया और अपने हर अजीज़ दोस्त के घर गए। सबसे पहले मुजफ्फर के घर सरगोधा में गए, जो उनका बॉडीगार्ड था। उनके वालदैन का शुक्रिया अदा किया, मुजफ्फर को फारग किया और कहा कि ये इसने मेरी बड़ी खिदमत की है, अब ये आपके सुपुर्द है, मैं इसको आपके दिए जा रहा हूँ। फिर अमार के घर गए, इसी किस्म के कलमात वहाँ कहे। फिर चकवाल के पास राशिद अब्बास के घर गए। फिर इस्लामाबाद गए, जहाँ अमीन शहीदी साहब की मुलाकात हुई, दूसरे दोस्तों से मुलाकात हुई और ईद की शाम को वह वापस लाहौर पहुँचे। इस सफ़र के दरमियान उनकी शहादत के बाद क्या होगा, शहादत के मुज़मेरात क्या होंगे, ये सब कुछ बकायदा डिस्कस होता रहा। ईद के रोज़ उन्होंने अपने भाई डॉक्टर अब्बास को बताया कि मैं फ़कत चंद दिन का मेहमान हूँ, तुमने फैमिली को संभालना है, परेशान नहीं होना और मुतमिन रहना है। शहादत के बाद डॉक्टर अब्बास ने मुझसे गिला किया था कि आपने हमें देर से मुझे इतला की। उन्होंने मुझे बहुत सारे इकदाम कहे थे जो शहादत के फ़ौरन बाद अदा करने थे और कुछ काम ऐसे हो गए जो नहीं करने थे, तो ये ऐसा नहीं होना चाहिए था। चनाचे 7 मार्च की रात, 6 और 7 मार्च की रात, बल्कि 6 की शाम को डॉक्टर साहब ने लाहौर में अपने तमाम अजीज़ दोस्तों, जिसमें कैसर बुखारी, रियाज बन्ना, सजाद मेकन, बहुत सारे दोस्तों से यूं कहा कि अजीज़ दोस्त, कल लाहौर में कुछ होने वाला है, आप एहतियात रखें। गोया बोल वो बड़े मुस्करा के चहचहाते हुए उन्होंने मुझे भी फ़ोन किया, मगर मेरा इर्तबात ना हो सका। मेरा मुंशी कुर्बान था, जो उन्होंने आज तक मेरे साथ है, मुझे अतिया के तौर पे दे रखा है, वो मेरा मुंशी भी है और मेरा बॉडीगार्ड भी है, मेरा रफीक सफ़र भी है और मुझसे ज़्यादा तकवे का हामल है। ये डॉक्टर साहब का एक अतिया है जो पिछले 22 साल से मेरे साथ बिल्कुल परवानावार रहता है, सब दोस्त जानते हैं लाहौर वाले। एक दिन पहले कुर्बान को मिले और उसे कहा, तुम अमजद के साथ होते हो, तुम्हारे हाथ में कुछ होता है या खाली हाथ होते हो? कुर्बान ने कहा, डॉक्टर साहब मेरे पास कुछ नहीं है। तो उन्होंने कहा कि कल मेरे पास आना, मैं तुम्हें कुछ अता करूँगा, दूंगा, उसे पास रखा करो। तो 6 की शाम को कुर्बान उनके पास गया, कहने लगे 3 दिन के बाद आपको कोई चीज़ मिल जाएगी, आप अपने पास रखना और उसकी हिफाजत करना। और उसके मैंने फ़ोन किया, मेरा फ़ोन से रब्ता नहीं हुआ, उसको घर जाके कहो वो मुझे रिंग करे। कुर्बान मेरे पास आया, उसने कहा, डॉक्टर साहब ने कहा कि 3 दिन के बाद बंदोबस्त करेंगे और आप उनको रिंग करें। मैंने 2-3 मरतबा रिंग किया और मुझे अब तक अफसोस है कि मेरा उनसे इर्तबात ना हो सका, टेलीफोन बिजी आता रहा और मैंने तसाहल से काम लिया। फिर वो रात ऐन सब कुछ काम एक दस्तूर के मुताबिक करते हुए, मामूल के मुताबिक करते, 11 बजे घर आते थे, 11 बजे आए हैं। उनके बरदर ने स्पीति आगा इजाज थे वहाँ पर, उनसे बातें चीतें करते, उन्होंने कोई तसर नहीं दिया कि सुबह क्या होने वाला है। फिर उन्होंने अपने बॉडीगार्ड जो वहाँ थे सबको रुखसत कर दिया। अक्सर एक ऐसा नौजवान था जो गया और वापस आ गया। रात के 1:30 बजे डॉक्टर साहब ने उसको चेक किया कि वो वहीं बैठा है, उसे कहा, अगर तुम मेरे मती हो, अगर मेरे साथी हो, तो मेरा कहना मानो और चले जाओ, मैंने इस वक्त तुम्हें साथ नहीं लेके जाना। तक यादर एक ऐसा नौजवान था जिसने डॉक्टर साहब से वादा लिया था कि जब आप शहादत की मंजिल पर फायज होंगे तो आपने मुझे साथ लेके जाना था। तक यादर ने अभी वो कह रहे थे कि उसने खाना खाया, हम सब गवाह हैं कि जब उसे पता चला कि हमारा वक्त आ गया तो उसने 1 महीने तक खाना नहीं खाया, सिर्फ चाय पीता था, पानी पीता था और बिस्कुट खाता था बस, और हर वक्त इस्तग़फ़ार और दुरूद शरीफ़, वो बात भी नहीं करता था किसी से। मगर वो मुस्तैद था और उसकी कोशिश थी कि डॉक्टर साहब पर फायर लगने से पहले मैं कम अज़ कम 1 कातिल को ज़रूर गिरा दूँगा, बहुत मुस्तैद था। अब वो अलमनाक सुबह आती है, 7 मार्च की सुबह, डॉक्टर साहब ठीक पौने 7 बजे घर से निकलते हैं अपने मामूल के मुताबिक। चौक यतीम खाना में 7 अफराद खड़े थे क्लशन कोफे लिए हुए और डॉक्टर साहब को पता था कि वो वहाँ खड़े हैं, तक मुस्तैद था कि मैंने पहले फायर करना है। मगर उन्होंने क्या किया कि उन्होंने ये तदबीर सोची और उनको पता कर तकिया से करेगा कि जब वो चौक में पहुंचने लगे तो पीछे 2 उनके साथी मोटरसाइकिल पे आ रहे थे, انہوں نے بیک سکرین پر پسٹل سے پہلے فائر کیا جو ڈاکٹر صاحب کو لگا. جب وہ فائر ہوا تو یہ دونوں تکی اور ڈاکٹر صاحب دونوں نے پیچھے مڑ کے دیکھا. جب تکی نے پیچھے مڑ کے دیکھا تو دو تین نوجوانوں نے یک دم کلشن کو سے تکی حیدر پر فائر کیا. میں نے تکی حیدر کو ڈاکٹر صاحب کو خود غسل دیا ہوا ہے. تکی حیدر کا یہ دایاں بلکہ بایاں بازو بالکل ایسے ہو گیا تھا جیسے کسی نے کیمے والی مشین میں ڈال کے نکالا ہے, کرچی کرچی ہو گیا تھا, بالکل اڑ گیا تھا. اور تکی ڈاکٹر صاحب پر پروانہ وار یوں شہید ہو گیا. تکی کی شہادت کے بعد ان ملعونوں نے ڈاکٹر صاحب پر فائر کیا اور اس کے بعد یہ پیچھے ہٹے. ڈاکٹر صاحب ایک دفعہ ایسے گرے مگر پھر سنبھل کے ایسے سیدھے ہوئے. جب سیدھے ہوئے تو انہوں نے دیکھا کہ ڈاکٹر صاحب ابھی زندہ ہیں, تو یہ ملعون اکرم لاہوری جس نے لاہور میں کور کمانڈر پر فائر کیا یہ آگے بڑھا, اس نے بونٹ پہ آگے ڈاکٹر صاحب پر سیدھا فائر کیا اور اس سے ڈاکٹر صاحب کی شہادت ہو گئی. اس وقت صبح مجھے ذرا پانی کا گلاس کوئی عزیز آ کے دے دے, ذرا میرا گلا خشک ہو رہا ہے, ایک مرتبہ ضرور پڑھ لیجیے. میں اس دن ہمارے ایک بڑے عزیز ساتھی ذوالفقار نقوی کی ڈیٹینشن تھی, میں نے ان کی ریٹ کی ہوئی تھی کیونکہ میں وکالت کرتا ہوں. تو میں تیار ہو کے میں ہائی کورٹ گیا اور ان کی ریٹ کو مجھے آرگو کرنا. ایک مرتبہ اور درود پڑھ لیجیے. جو ہی میں ہائی کورٹ میں اپنے آفس پہنچا تو ٹھیک پانچ منٹ کے بعد ٹیلی فون کی گھنٹی بجی. میں نے فون اٹھایا, علامہ سعید نقوی صاحب کا فون تھا. انہوں نے کہا آپ امجد بول رہے ہیں؟ میں نے کہا جی. میں نے ان کی آواز پہچان لی. یار اسے ڈسٹرب نہ کریں پلیز, بعد میں دے دیجیے گا, سارا پنڈال ڈسٹرب ہوگا, اسے رکھ دیں ابھی, ایک مرتبہ درود پڑھیں, نہ کریں ایسے, توجہ رہنے دیں میری طرف, یہ بعد میں تقسیم کیجیے گا. تو علامہ سعید نقوی بول رہے تھے, انہوں نے مجھے کہا کہ امجد لاہور میں کیا ہوا ہے؟ میں نے کہا جی کیوں, خیر کی خبر ہے؟ مجھے تو اطلاع نہیں. کہ تمہیں پتہ نہیں؟ میں نے کہا کہ انہوں کا ڈاکٹر صاحب پر فائرنگ ہوئی ہے اور مجھے ابھی فوراً اطلاع دو کہ کیا زخمی ہوئے ہیں یا شہید ہو گئے ہیں. یہ سنتے ہی مجھے سکتہ طاری ہو گیا, میری آنکھوں کے سامنے اندھیرا چھا گیا, میری ٹانگیں کانپنے لگ گئی. اس کے فوراً بعد میں نے ڈاکٹر صاحب کے گھر رنگ کیا. وہاں میری بہن رقیہ نے فون اٹھایا. رقیہ ثاقب بھائی کی اہلیہ تھی اور انہوں نے اس جگہ مکان لیا ہوا تھا اوپر کی منزل پہ جہاں یہ واقعہ ہوا. رقیہ نے باجی میری ہمشہر بابی رقیہ نے مجھے کہا امجد بھائی میرا بھائی میری آنکھوں کے سامنے شہید ہو گیا ہے. میں اسے سمجھنے لگا کہ کون خاتون ہے, اور اتنا کو حرام تھا خواتین کی آہو بکا کا آواز مجھے ٹیلی فون پر آ رہی تھی. میں نے بابی رقیہ سے پوچھا کہ ڈاکٹر صاحب زخمی ہیں یا کیا؟ بابی نے کہا کہ امجد بھائی وہ ہم سے رخصت ہو گئے. میں نے پوچھا ان کا جسد پاک کہا ہے؟ انہوں نے کہا میوں ہاسپٹل میں. چونکہ میں یونیفارم میں تھا زیادہ میں نے سوچا اس یونیفارم میں جانا مناسب نہیں, میں جلدی سے گھر آیا. جب میں گھر آیا تو نیرو شبیر بخاری بھائی میرے گھر میں مقیم تھے اور آثار شہید عارف حسن سینی پر ہم مل کے کام کر رہے تھے. ان کو دیکھتے ہی میں ان کے گلے لپٹ گیا, میں نے رونا شروع کر دیا. شبیر بخاری بہت پریشان ہوئے, کہنے کیا ہوا؟ میں نے درستی زبان سے کہا کہ ڈاکٹر صاحب پر فائرنگ ہوئی ہے اور وہ شہید ہو گئے. شبیر بخاری نے اتنے زور سے چیخ ماری کہ میرے اپنے گھر والے سارے باہر آ گئے, کیا ہو گیا؟ اور میں جب اس سے ہٹا تو اس نے بغیر فوری طور پر بھاگ کر بلہ اسٹاپ ڈاکٹر صاحب کی رہائش گاہ کی طرف چلا گیا. میں نے کپڑے بدلے, میں بھی بلہ اسٹاپ گیا اور اس کے بعد پھر ہم یوں ہاسپٹل پہنچے. اور جیسا کہ ابھی یہ ڈاکومنٹری میں آپ نے دیکھا ہے, ماشاء اللہ جن ساتھیوں نے یہ ڈاکومنٹری تیار کیا ہے بہت اچھی کیا, اس میں میں کہہ رہا ہوں کہ یوں ہاسپٹل, یوں ہاسپٹل میں جب میں پہنچا جیسے اس ڈاکومنٹری میں بھی ہے, تو وہاں تقریباً کوئی 1200 کے قریب افراد ہوں گے لاہور شہر کے ساتھی سب یہاں تھے, اور ہر کوئی اتنا چیخ چیخ کے رو رہا تھا, بے ساختہ آنسو بہ رہے تھے, کیونکہ یہ بھی قتیل البرات تھے. امام حسین علیہ السلام کو کہا جاتا ہے کہ آنسوؤں کے شہید. میں سمجھتا ہوں اپنی سطح پر ڈاکٹر محمد علی بھی آنسوؤں کے شہید تھے, بے ساختہ آنسو بہ رہے تھے. اس کے بعد وہ واقعہ آپ نے ڈاکومنٹری میں دیکھا ہے جو میرے ساتھ ہوا, کہ میں آپریشن تھیٹر سے باہر کہا تھا, ایک نرس سے میں نے پوچھا ڈاکٹر صاحب क्या ज़िंदगी के इम्कान है, उसने कहा अभी कुछ नहीं कहा जा सकता। एक थोड़ी सी एक उम्मीद की लहर पैदा हुई, मगर अब ये हुई थी कि स्टेजर पर उनका जस्दे पाक लाया गया। आपने मेरे आवाज़ में सुना है डॉक्यूमेंट्री में, तो मैंने पहली दफ़ा उनकी ज़्यारत की। वो एक फ़ौजी सी जैकेट पहने हुए थे, मुस्करा रहे थे, और जो कोई इस दुनिया से चला जाता है उसकी आँखें फ़ौरन बंद हो जाती हैं, मगर डॉक्टर साहब की आँखें खुली थी और चमक रही थी। मैं समझता हूँ वो मुझे मुस्करा के कह रहे थे देखो फुस्तो बे रब्बे काबा, मैं कामयाब होके जा रहा हूँ। उसके बाद उन्होंने उनको एम्बुलेंस में डाला गया, मैं पास खड़ा था। तो मुहर्रम अली आया, उसने ज़ोर से दो टक्करें शीशे के साथ मारी। तो मैं समझता हूँ डॉक्टर साहब ने कहा कि मुहर्रम अली ऐसा नहीं कहो, मेरे ज़ख्म ना दिखाओ। उसके बाद चले तो मुझे हैदर अली मिर्ज़ा, जिनका कल लाहौर में इंतकाल हो गया है, हमारे मोहतरम बुज़ुर्ग साथी हैं, उन्हें मुझे कहा कि अमजद काज़मी FIR दर्ज करो। मैंने कहा कि मेरे मुँह से फिर पति निकला कि हमने कोई FIR नहीं करवानी, हम इस कत्ल का इंतकाम खुद लेंगे। उसने कहा कि नहीं, क्या कह रहे हो, जज्बाती बातें नहीं करो, चलो कहीं बैठे और FIR दर्ज कराएं, क्योंकि उस वक्त तक पोस्टमार्टम नहीं हो सकता, ये कानून है, जब तक FIR दर्ज ना हो जाए। मैंने कहा आप किसने कहा हमने डॉक्टर साहब का पोस्टमार्टम कराना है? शहीद आरफ हसन सैनी का पोस्टमार्टम ईसाइयों से करवाया गया जो इतने पाक थे, और उनको नजस हाथों से पोस्टमार्टम कराया गया, हम इसका पोस्टमार्टम नहीं होने देंगे। और डॉक्टर साहब ने अपनी वसीयत में भी लिखा था मेरे कोई मुकदमा ना किया जाए, मेरा पोस्टमार्टम ना कराया जाए। मैंने उस वक्त वसीयत नहीं पढ़ी थी, काश कि मैंने पढ़ी होती, मैं कभी पोस्टमार्टम ना होने देता। लेकिन वो एम्बुलेंस मुर्दा खाने चली गई और हमें दफ्तर जाना पड़ा, वहाँ इकट्ठे हुए और FIR लिखनी शुरू की। कुछ समझ नहीं आती थी कि इसके पास क्या कहें। इतने में पुलिस का फ़ोन आया कि हमने तीन बंदे पकड़ लिए, मुजीबुर्रहमान शामी को, डॉक्टर मंजूर शाकर को और एक और मलोन को, और ये इमाम है। लेकिन वहाँ फैसला हुआ कि नहीं, इनका किरदार बनाया जाए कि ये मुसल्ला लोग थे और इन्होंने किया। उनका नाम लिखा गया, बाकी चार लोगों और के नाम नामलूम लिखे गए। अब मसला ये हुआ कि मुस्तगीस कौन बने। तकी हैदर के भाई को कहा गया, मगर उसने कहा कि मैं इसका मुतहम्मल नहीं हो सकता। काफ़ी देर सोचते रहे कि एजाज़ भाई जो डॉक्टर साहब के बड़े बहनोई हैं वो पास खड़े थे, मैंने उनसे मशवरा किया, उन्होंने कहा मेरा नाम दे दें। ये मैं समझता हूँ कि ये मेरी पहली बहुत बड़ी गलती थी जो मैंने एजाज़ भाई को मुस्तगीस बनाया इस केस का। उसके नतीजे में एजाज़ पर बहुत हमले हुए, उनके घर पर हमले हुए, एजाज़ को मुल्क छोड़ना पड़ा। और मैं डॉक्टर साहब की रूह से और उनके खानवाला से अब तक माजरत खाऊँ, आज भी आपके तवज्जो से माफ़ी मांगता हूँ कि मुझे ख़ुद मुस्तगीस बनना चाहिए था और एजाज़ पर यह मुसीबत नहीं आनी चाहिए थी। और ये केस चला, मगर हमने बाद में इसको छोड़ दिया किसी वजह से, और अभी तक ये पेंडिंग है केस। तो ये 7 तारीख को हुआ। उसके बाद बेटी डाल जो वाहद उनकी दुख्तर है, इंतहाई वाजिब एहतराम जो आगा अहमद इकबाल की अहलियाँ, उनका फ़ोन आया। वो सब शाम में ज़ेर तलीम थी कि मैं आ रही हूँ, मेरे बाबा को दफनाया ना जाए। लाजे हमने उनको शेख जैद हॉस्पिटल में कोल्ड स्टोरेज में उनकी जस्ते मुबारक को रखा। डाल 8 की शाम को पहुँच गई, 7 को ये वाक़ा हुआ, 8 को उनका जनाजा लाहौर में गोलबाग के सामने हुआ, जिसमें हज़ार लोगों ने, बहुत कसीर लोग आए और लाहौर जैम पैक हो गया था, और उनका जनाजा हुआ। जनाजे के बाद हमने उनको शेख जैद हॉस्पिटल के कोल्ड स्टोरेज में रखा। 8 की शाम को डाल बेटी पहुंच गई। नाचे 9 की सुबह डॉक्टर अब्बास थे, भाई एजाज थे, उनके दूसरे भाई काजम, उनके बहनोई जो उनके चचाजाद भी हैं वो थे, और मैं था। हमने एक एम्बुलेंस ली, शेख जैद गए और उनके जस्दे पाक को उस एम्बुलेंस में लेके अली रज़ाबाद तदफीन के लिए चले। मुझे उनकी ज़्यारत का इस तरीके से शरफ़ हासिल हुआ कि बिल्कुल उनका चेहरा खुला था और मैं उसके बिल्कुल करीब बैठा हुआ, ज़ाहिर है आंसू कोई रोक नहीं सकता था उस वक्त, सस्ल क्रिया कह रहा था। मैं कह रहा डॉक्टर साहब हमें किस्त के भरोसे पर छोड़ के जा रहे हैं आप? जब आगे जा रहे थे तो 2 बड़ी अजीम शान बिल्डिंगें जो मैंने कभी नहीं देखी थी, जो एक शेख जैद अल नहान का महल बना हुआ है, एक शेख आबद जो कराची में, उन्होंने वहाँ 2 महल बनाए हुए, मैंने पहले नहीं देखे। मैं तबन चूँकि इंसान हूँ, मैं इन बिल्डिंगों को देख के पहली दफ़ा मरऊब हुआ। مروب ہونے کے بعد میری نگاہ ڈاکٹر صاحب پر پڑی تو مجھے بالکل ڈاکٹر صاحب کا ایک واضح پیغام ہوا کہ امجد تم پھر دنیا میں کھو رہے ہو, ان بلڈنگوں سے مروب رو رہے, جو محل میں نے تعمیر کیا ہے یہ محل اختیار کرو, یہ ہے زندگی, یہ ہے شرف انسانیت, یہ بندگی ہے, وہ لاہو لہاب ہے جو مجھے اب تک یہ ایک جو الہامی طور پر میں نے حاصل کیا اب تک یاد ہے. اب ہم علی رضا آباد پہنچے تو مجھے, میں آپ کو بتاتا ہوں, مجھے بھی سمجھ لگی کہ رسول کے جنازے پہ لوگ کیوں نہیں گئے تھے, وہ مجھے اس دن 9 مارچ کو پتہ چلا. تو وہاں علی رضا آباد زیادہ لوگ, تقریباً 300-400 لوگ وہ تھے, 200 کے قریب وہ لوگ آئے جو ڈاکٹر صاحب کے بہت مخلص ساتھی تھے, جو اخلاص والے تھے, اور یہ کچھ 600-700 لوگ تھے. مجھے بہت حیرانگی ہوئی کہ علامہ صاحب نقوی صاحب, میں معذرت کے ساتھ نام لے رہا ہوں, اور بالخصوص قبلہ افتخار صاحب جو ڈاکٹر صاحب کے بہت قریب تھے, اور مدر گیلانی صاحب, منیر گیلانی صاحب جو تحریک کے بہت فعال کارکن سمجھے جاتے تھے, اور بہت سارے ایسے, ان میں سے کوئی بھی نہیں نظر آیا, بلکہ کوئی بھی لاہور کا جو ایک معزز شہری کہلا سکتے ہیں جو ڈاکٹر صاحب کا ساتھ, ان میں کوئی بھی نہیں آیا, صرف نوجوان اور علی رضا آباد. تقی شاہ صاحب ملتان والے, ان کو باقاعدہ بھیجا گیا کہ آپ جائیں, دوبارہ جنازہ ہوگا اور تدفین کے لیے آپ جائیں. وہ آئے, انہوں نے جنازہ پڑھایا, ہم سب نے طواف کیا, ان کو اٹھایا, بھائی اعجاز اور بھائی کاظم نے ان کو قبر میں اتارا. ان دونوں کا بیان یہ ہے کہ ان کا وزن ہم محسوس کر رہے تھے کہ اچانک ہمارے ہاتھوں سے وزن اٹھ گیا, اور ہمیں ایسا لگا کہ قبر میں ہمارے ہاتھوں سے کسی نادیدہ ہاتھ نے ہم سے ڈاکٹر صاحب کو لے لیا. یہ ان کا بیان ہے. جیسے ہم نے ان کی تدفین کی, ان پر پھول چڑھائے, اسلام میں آخر کیا, تو مجھے تقی شاہ صاحب نے کہا کہ امجد آپ کو میرے ساتھ چلنا ہے جامع المنتظر لاہور میں. میں ان کی گاڑی میں بیٹھ کے جامع المنتظر پہنچا تو میں نے کیا دیکھا کہ پنجاب کے وزیر اعلیٰ منظور وٹو تعزیت کے لیے آئے ہوئے ہیں. میرے جانے سے پہلے وہ اظہار تعزیت کر چکے ہوں گے. ہر طرح کے انواع و اقسام کے میوے پڑے ہوئے ہیں, بوتلیں پڑی ہوئی ہیں, اور خوش گپیاں ہو رہی ہیں. مجھے بہت تکلیف ہوئی, اور مجھے سمجھ لگی کہ رسول کا جنازہ, جناب امیر کا جنازہ, جناب فاطمہ زہرا کا جنازہ کیوں ایسے اجڑ کے اٹھا تھا. اسی طرح ہی ڈاکٹر محمد علی کا جنازہ اٹھا. کسی معقول انسان نے, جو بڑے تھے, کسی نے اس میں آخری وقت رخصت وہاں حاضری نہیں دی, اور یہ لوگ خوش گپیوں میں لگے. جملہ جو میں نے سنا جب میں پہنچا تو مدر گیلانی منظور وٹو سے کہہ رہے تھے کہ ہم آپ کے ساتھی تھے, ہم نے الائنس کیا ہوا تھا پیپلز پارٹی سے, اور جدوجہد میں ہم آپ کے ساتھی تھے, لیکن طاقت کے اقتدار میں آپ نے ہمیں شامل نہیں کیا. یہ جملہ کہا جا رہا تھا. منظور وٹو نے کہا ہاں کچھ ایسا ہی ہے, لیکن آپ نے بھی رابطہ نہیں کیا. تو یہ بندر بانڈ ہو رہی تھی, اور ڈاکٹر صاحب تقریباً فراموش ہو چکے تھے. مجھے بہت تکلیف ہوئی. منظور وٹو نے آج خود کہا کہ کیس کا کیا کرنا ہے. اس وقت مجھے پیش کیا گیا, کہنا کہ یہ امجد قاضی ہمارے لیگل ایڈوائزر ہیں, اور ان سے آپ تعاون کریں. اس نے مجیب اپنا حاجی کیا نام تھا رحمان, ان کو بلایا جو لاہور کے ایس ایس پی تھے, اور ان کا مجھ سے اپنا ایک رابطہ کرایا کہ آپ تفتیش کریں گے. اس نے کہا جی میں حاضر ہوں, اور یہ آگے بات بڑھی پھر آگے تھوڑی سی. تو وہاں جمیل تھا جو ساجد نقوی صاحب کا ڈرائیور تھا, اس نے حبیب الرحمان, حاجی حبیب الرحمان سے کہا کہ آپ نے ملزم پکڑنا ہے. اس نے کہا کیوں نہیں پکڑیں. اس نے کہا سب سے پہلا ملزم جو ہے وہ منظور وٹو خود ہے, بیٹھا ہے, اس کو پکڑ کے دکھاؤ. اس نے کہا ایسی باتیں نہیں کرتے. یہ سلسلہ یہاں ختم ہوا, اور ڈاکٹر صاحب رخصت ہوئے. یہ کہانی میں نے آپ کو شہادت کی اس لیے سنائی کہ آپ کے اجمال میں رہے, آپ کے ذہان میں رہے. چونکہ وقت بہت زیادہ ہو گیا ہے, ان کی شخصیت کو اجاگر کرنے یہ ڈاکومنٹری نے بہت اجمال دیا آپ کو. مجھے بھی یادیں تازہ ہوئی ہیں, مگر میں دو ایک واقعات بیان کرتا ہوں, آپ ایک دفعہ درود پڑھ لیں. '79 میں انقلاب آیا ایران کا, 1980 میں آئی ایس او کا پہلا ڈیلیگیشن 40 افراد پر مشتمل ایران گیا. مجھے اس میں سعادت تھی کہ میں اس ڈیلیگیشن کے ساتھ ایران گیا تھا. ہمیں امام خمینی رضوان اللہ تعالیٰ علیہ کی زیارت نصیب ہوئی, انہوں نے یہاں پہ خطاب کیا, اور یہ میں آج آپ سے بھی کہوں گا کہ اس خطاب کو نکالیں. وہ بہت اہم خطاب ہے جو خصوصی طور پر دانشوان امامیہ آئی ایس او پاکستان کے لیے امام خمینی نے کیا ہوا ہے. آئی ایس کو خطاب کر کے امام نے راستہ دکھایا اور کہا کہ انسان کی ہر جنبش یا شیطان کے لیے ہوتی ہے یا رحمان کے لیے ہوتی ہے. آپ سے کہا گیا, آپ آنے والی نسل سے کہا گیا. اس خطاب کو میں بار بار تاکید کرتا ہوں, نکالیں اور پڑھیں. یہ 1980 میں بھی ہوا, 1981 میں بھی ہوا, میں دونوں دفعہ وہاں حاضر تھا. اور یہ آئی ایس کی ایک بہت بڑی میراث ہے, اس کو کھوئے نہیں. چنانچہ میں گیا تھا, ہم سپٹمبر میں واپس ہے, 1980 کی بات کر رہا ہوں. اکتوبر کے پہلے ہفتے میں ایسا ہوا کہ ڈاکٹر صاحب کے اہل و عیال اپنے میکے گئے ہوئے تھے بھابھی, اور میں اور ڈاکٹر صاحب اکیلے ان کے مکان میں تھے. رات ہم نے گزاری, خوش گپیاں ہم کرتے رہے, باتیں کرتے رہے. صبح ڈاکٹر صاحب ناشتہ لینے کے لیے باہر گئے, وہ ہمیشہ نان اور چنے ہمیں کھلایا کرتے تھے. جب وہ واپس آئے تو وہ رو رہے تھے. میں نے ان کو زندگی میں فقط دو مرتبہ روتے ہوئے دیکھا, ایک اس دن, ایک دن جب مفتی جعفر صاحب کی شہادت ہوئی ہے اس دن. میں نے کہا تمہیں کیا ہوا؟ ان کے ہاتھ میں نمایاں وقت اخبار تھے. انہوں نے کہا دیکھو ہم جد کیا ظلم ہوگا. میں نے نمایاں وقت کو دیکھا, اس پہ لکھا تھا کہ عراق نے ایران پہ حملہ کر دیا, عراق کی فوجوں کی تیزی سے تہران کی پیش قدمی جاری ہے, خرم شہر فتح ہو چکا ہے. ڈاکٹر صاحب ایسے بالکل تڑپے اور پھٹکے اور پھڑ پھڑائے جیسے کوئی زخمی چڑیا پھڑ پھڑاتی ہے. بہت پریشان ہوئے. چونکہ میں ایران سے واپس آیا تھا, مجھے یہ اطلاع تھی کہ ایران کے پاس افواج نہیں ہے, افواج ایران منتشر ہو چکی ہیں, صرف سپاہی پاسداران ہیں جو داخلی معاملات کو دیکھ رہے ہیں, نہ ان کے پاس اسلحہ ہے. میں ہمیں ایسا لگا جیسے تہران فتح ہو جائے گا, انقلاب ختم ہو جائے گا اور تباہی ہو جائے گی. بہت پریشان ہوئے ہم دونوں. میں نے کہا ایران کے پاس تو فوج ہی نہیں ہے اور ان کے پاس ٹینک ہیں, اسلحہ ہے, گنے ہیں, ہوائی جہاز ہیں, کیا بنے گا؟ بہت پریشان ہوئے. لیکن اس پریشانی کے عالم میں میں نے حواس کھو دیے, ڈاکٹر صاحب نے حواس نہیں کھوئے. ڈاکٹر صاحب نے سب سے پہلا کام کیا کہ نوائے وقت کے ایڈیٹر مجید نظامی کو فون کیا, اس نے اٹھایا اور کہا کہ یہ تم نے غلط کہا ہے کہ ایک اسلامی ملک دوسرے اسلامی پر حکومت کر رہا ہے, یہ ایک ظالم دوسرے صحیح اسلامی حکومت پر کر رہا ہے اور تم نے خوشی کا اظہار کیا ہوا ہے, تم ایسی صحافت سے باز ہو. اس نے کچھ معذرت کی اور کچھ سے کہا, اس فون کو بند کیا. ڈاکٹر صاحب نے فوراً دوسرا فون ایرانی کونسلیٹ میں کہا اور کہا کہ یہ کیا ہوا؟ کہنے لگا کہ یہیں یہ اطلاعات کچھ غلط ہیں, خرم شہر سے آگے افواج کو روک لیا گیا ہے اور ایران کی عوام اٹھ بیٹھی ہے, نئے نوجوان آئے ہیں اور بہت سخت لڑائی ہو رہی ہے خرم شہر سے کوئی 10 میل کے کلو میٹر پر, اور ان شاء اللہ تعالیٰ ہم یہ حملہ روک لیں گے. یہ فون بند کرنے کے بعد ڈاکٹر صاحب نے مجھے کہا کہ امجد ہمیں کیا کرتے ہیں؟ اب میرے جیسا نکارا آدمی کیا کہہ سکتا تھا؟ اب ان کی قوت ارادی اور قوت فیصلہ دیکھیں. 2 منٹ میں انہوں نے کہا کہ تمہاری جیب میں کتنے پیسے ہیں؟ میری جیب میں 500 کا نوٹ تھا. انہوں نے کہا رکھو اس کو. اپنی جیب سے انہوں نے 500 نکالا, کہہ لگے ہمیں دوائیاں جمع کرنی ہیں اور وہاں پہنچانی ہیں. چنانچہ فوراً حرکت میں آئے ڈاکٹر صاحب, اور 3 دن کے اندر اس زمانے میں کوئی 2 لاکھ کی دوائیاں جمع کیں. سوچنے لگے کیسے جائیں, کہنے لگے کیسے کیا جائیں, میں خود جاتا ہوں. چنانچہ انہوں نے ڈاکٹر امیر باز کو اور 2 اسٹوڈنٹ ڈاکٹرز کو راضی کیا, اور 4 رکنی وفد تیسرے یا چوتھے دن ایران کے لیے روانہ ہوا. میں نے ان کو لاہور ریلوے اسٹیشن پر خدا حافظ کہا, اور دہلی سے 10 اسٹوڈنٹ جو ایران کے وہاں پڑھتے تھے وہ وہاں تعلیم چھوڑ کے آئے, وہ ان کے ساتھ چلے اور ان کو ہم نے خدا حافظ کہا. وہیں سے میں نے بابی بتول کو فون کیا کہ ڈاکٹر صاحب چلے گئے ہیں, آپ فکر نہ کریں, کوئی آپ کو ضرورت ہو مجھے بتائیں. بابی شدت سے گرو رہی تھی, گریہ کر رہی تھی, کہنا کہ امجد بھائی ڈاکٹر صاحب جس شد و مد اور شوق کے ساتھ گئے ہیں اب وہ واپس نہیں آئیں گے. میں نے کہا نہیں, آپ دعا کریں, ان شاء اللہ تعالیٰ جنگ بھی رکے گی اور ڈاکٹر صاحب آئیں گے. چنانچہ ایک واقعہ یہ یاد رکھیں. دوسرا ایک واقعہ میں عرض کرتا ہوں کہ 1983 میں مولانا صفدر الحسین نے مجھے اور ڈاکٹر صاحب کو بلایا اور کہا کہ آپ ہمیشہ کہتے ہیں آپ پیسے ہوں تو ہم بہت کام کریں, ہم آپ کو پیسے دیتے ہیں, آپ لوگ بیٹھ جائیں اور ملت جعفریہ پاکستان کے لیے ایک ترقیاتی منصوبہ بنائیں. چنانچہ ہم 2 دیر سماج میں بیٹھے, 6 مہینے کے اندر ہم نے وہ منصوبہ تیار کیا, بالخصوص ڈاکٹر صاحب نے کہا. اور ڈاکٹر صاحب نے ریسورس ڈپلائمنٹ ایک منصوبہ, میں اس کی تفصیلات میں نہیں جا سکتا. میں نے ایولیوشنری پلان دیا اور یہ پلان ایران پہنچے, اور بہت زیادہ ابھی بھی ان کی بازگشت بعض میدانوں میں آتی ہے. یہ دوسرا کام ہم نے کیا, اس سے ہمیں بہت جلا ملی, بالخصوص ڈاکٹر صاحب. پہلے ہم صرف آئی ایس او کے لیے کام کرتے تھے, 10 سال ہم نے کام کیا طلبہ کے لیے, اسٹوڈنٹس کے لیے. ہم نے کیا کام کیا, ڈاکٹر صاحب کرتے تھے, ہم ساتھ ہوتے تھے. انہوں نے ہمیں متحرک رکھا. اب اس سے ہمیں ویژن ہوا کہ قوم اور ملت کے لیے کیا کرنا چاہیے, اور ہمارا ایک بہت براڈ مائنڈیڈ ہمیں ویو ہو گیا. یہ 1983 کی بات. 1984 میں شہید عارف حسین 20 فروری 1984 کو وہ منتخب ہوئے اور سیدھے لاہور آئے بکھر سے. ڈاکٹر صاحب سے ملاقات ہوئی, ہم سے ملاقات ہوئی, اور ڈاکٹر صاحب ان کے ساتھ پیوستہ ہو گئے. یہ ایک المناک داستان ہے کہ 20 فروری 1984 کو شہید عارف حسین حسینی منتخب ہوئے, اور ابھی ان کے پاس نہ پیسہ تھا, نہ تنظیم تھی, نہ ساتھی تھے, کچھ نہیں تھا. مگر 20 دسمبر 1984 کو, جس میں میں شامل تھا میٹنگ میں, اور ڈاکٹر صاحب بھی تھے, جامع المنذر لاہور میں شہید عارف حسین حسینی نے اعلان کیا کہ ہم نہ صرف اپنی ملت کے حقوق کا تحفظ کریں گے بلکہ اس ملک کے ظالمانہ نظام کو جڑ سے اکھاڑ پھینکیں گے اور ہم ملکی سیاست میں وارد ہوں گے. یہ ایک ایسا انوکھا پیغام تھا جو علماء مذہب حقہ, مذہب تشیع اس کو باور نہ کر سکے. چلیے, اسی وقت سے علماء نے اس کی مخالفت شروع کر دی. بالخصوص میں نام لیتا ہوں, شیخ محسن صاحب نے کہا کہ یہ غلط ہے اور نوجوان آپ کے ساتھ ہیں, یہ سیاست جو دنیاوی مسئلہ ہے, اگر کوئی شہید ہو جائے گا تو اس کی ذمہ داری کس پہ ہوگی. اس طرح اپنا علامہ ساجد نقوی صاحب نے کچھ ایسے اظہارات کیے, حافظ ریاض صاحب نے بھی ایسے اظہارات کیے, مگر شہید ڈٹے رہے. شہید نے کہا میں جو کہہ رہا ہوں امام خمینی کے کہنے پر کہہ رہا ہوں, ان کے خط پر کہہ رہا ہوں, اور ہم ان کے تشخص اور خط کے ساتھ چلیں گے. یہ ایک بحث چلی, کراچی میں بھی یہ بحث ہوئی, لیکن لاہور میں بہت شدت اختیار کر گئی. یہ شدت اس وقت اختیار کر گئی جب اپنا 23 مارچ 1986 کو وفاق المدارس کا اجلاس تھا لاہور میں, انہوں نے جان بوجھ کر اپنی میٹنگ میں یہ ایجنڈا رکھا. وہاں طلبہ بھی تھے اور سارے پاکستان کے علماء بھی تھے, اور انہوں نے بڑی زوردار تقریریں کی کہ شہید عارف حسین حسینی جو کچھ کر رہے ہیں یہ ہمارے لیے مہلک ہے اور غلط ہے اور ان کو روکنا چاہیے. اس پہ شہید نے بہت مدلل جواب دیے اور بتایا کہ دین کیا کہتا ہے, اور سید شہدا امام حسین علیہ السلام کا ایک خطبہ ہے اس کا حوالہ دیا, امام خمینی کے قول بتائے, اور کہا کہ اگر تم میرا ساتھ نہ بھی دو گے تو میں جان ہتھیلی پہ رکھ کر چلوں گا, جان دے دوں گا, مگر اس مشن کو نہیں چھوڑوں گا. اس میں بہت تلخیاں ہوئی جامعۃ المنتظر میں, اور بہت تلخ ماحول تھا. مولانا صفدر صاحب چونکہ بزرگ تھے تو وہ عارف حسین حسینی کو بھی ایک مناسب جائز سمجھتے تھے, مگر وفاق المدارس کے ساتھ ان کی زیادہ ہمدردی تھی. تو اس تلخ ماحول میں, اور بہت سنگین ماحول تھا, آگا صاحب پسینوں پسینی ہوئے ہوئے تھے, وہ اپنے کمرے میں آئے, میں ان کے ساتھ تھا چونکہ میں اس وقت ان کا سیکرٹری تھا. تو مجھے کہتے ہیں آگے امجد دیکھو ڈاکٹر کدھر ہے. میں باہر نکلا, ڈاکٹر محمد علی لابی میں کھڑے تھے. میں نے کہا آگا ڈاکٹر صاحب آپ کو آگا صاحب بلا رہے ہیں. آگا صاحب, میں ڈاکٹر صاحب کو لے کے آیا, ہم 3 فردی تھے اور چوتھا خدا تھا. شہید عارف حسین حسینی نے ڈاکٹر کے کندھے پہ ہاتھ رکھا اور کہا کہ میں بہت مشکلات میں ہوں, یہ علماء میرا ساتھ نہیں دے رہے, میں علامہ عارف حسین اپنا علامہ صفدر حسین کی بہت عزت و احترام کرتا ہوں, وہ واجب الاحترام ہیں, وہ آپ کے عزیز ہیں, آپ کے پھوپھا ہیں, اور آپ ان کے پروگرام کو لے کے چل رہے, وہ جو پلان ہم نے بنایا تھا, مجھے ڈائریکٹلی بتاؤ کہ تم میرے ساتھ ہو یا ان کے ساتھ. یہ سوال کیا ڈاکٹر محمد علی سے میرے سامنے. ڈاکٹر محمد علی نے پھر بڑی جواب دیا, آغا صاحب آپ کو چھوڑنا اسلام کو چھوڑنا ہے, میں ہر چیز قربان کر سکتا ہوں, یعنی میں اس پلان کو چھوڑ سکتا ہوں, اس جد و جہد کو چھوڑ سکتا ہوں, ان علماء کو چھوڑ سکتا ہوں, اور سب سے اپنے بزرگ مولانا صفدر صاحب کو چھوڑ سکتا ہوں, مگر آپ کو نہیں چھوڑ سکتا. چنانچہ اس طریقے سے شہید عارف حسین حسینی نے میرے سامنے کئی دفعہ کہا کہ مجھے پورے پاکستان میں فقط ایک نفر ملا ہے, ایک انسان ملا ہے, وہ ڈاکٹر محمد علی نقوی. یہ تھا. اب میں آخری بات آپ سے عرض کرتا ہوں, ایک مرتبہ درود پڑھ لیجیے. اپنی شہادت سے تقریباً 15 دن پہلے, تقریباً 20 جولائی کے قریب 1988 کو شہید عارف حسین حسینی, درمیان میں پوری تاریخ میرے سامنے میں عرض نہیں کر سکتا, لیکن یہ آخری واقعہ بیان کرتا ہوں. شہید عارف حسین حسینی نے ڈاکٹر محمد علی کو بلایا, فون کیا کہ میری بات سنو. ڈاکٹر صاحب کی عادت یہ تھی کہ جو ہی فون آتا تھا جہاں ہوتے تھے وہیں موٹر سائیکل کھڑی کر کے, ریلوے اسٹیشن کئی دفعہ گھر نہیں جاتے تھے, وہیں سے پشاور چلے جاتے تھے. تو وہاں پہنچے, तो शहीद आरफ सन सैन ने डॉक्टर साहब से कहा कि इस दफ़ा पाकिस्तान से बरात अज़ मुशरिकीन करने के लिए इमाम खुमैनी की ख्वाहिश पूरी करने के लिए कोई इंतज़ाम हो सकता है, कोई बंदा जा सकता है। डॉक्टर साहब ने फिर बदी आरफ सैन से कहा कि आगर साहब कोई क्या, मैं खुद, मुझे अगर इजाज़त दे मैं जाता हूँ। उन्होंने कहा खुद जाएंगे? जाएंगे। उन्होंने कहा मैं आपको अल्लाह के सुपुर्द करता हूँ और आप जाइए, अल्लाह आपका हाफिज़ व नासिर होगा, इमाम ज़माना आपके इमाम व नासिर। मतलब ये था कि मैं आपको मौत के सुपुर्द करता हूँ, आप वहाँ बरात मुशरिकीन करेंगे, आप शहीद होंगे और हम दोनों करेंगे। खुद उस वक़्त तक ये कैफियत थी कि आरफ हसन सैनी को मुकम्मल यकीन हो चुका था कि मेरी शहादत चंद दिनों में होने वाली है, उनको इतला मिल चुकी थी। इन दोनों शहीदों ने अपनी शहादत को शिद्दत के साथ खुश आमदीद कहा, शिद्दत के साथ। उनके पास सिर्फ एक गार्ड जामन सैन था, उस वक्त उन्होंने उसको जानबूझ के मुझसे सिरवाना कर दिया था और अपने कातलीन का रास्ता सीधा कर दिया था। क्योंकि मेरा मौजू नहीं है, मैं उस वक्त नहीं जाता, जैसे मैंने बताया कि डॉक्टर साहब ने भी ऐसे किया था, दोनों ने ऐसे किया। तो डॉक्टर साहब वहाँ से आए, दो दिन में उन्होंने पासपोर्ट बनाया और चले। उस वक्त हमारा दो देव समाज पे ऑफिस होता था, वो एक ऐसी जीप तो मैंने जो पहले नहीं देखी थी, जिसकी छत नहीं थी। डॉक्टर साहब दफ्तर से निकल रहे हैं, मैं इंटर हो रहा, मुझे कहते हैं आ गए हम, मैं जा रहा हूँ। मैंने कहा रोज़ आते हो रोज़ जाते हो, इसमें क्या जाने की बात। उसके बाद वो मुझे नज़र नहीं है। वो जो कह रहे थे मैं जा रहा हूँ, उसका मतलब ये था कि मैं रुखसत हो रहा हूँ, दुनिया से जा रहा हूँ, मैं सऊदी अरब जा रहा हूँ, वहाँ से वापस नहीं, मुझे पता नहीं था। उसके बाद एक महीने तक ये होता रहा कि डॉक्टर साहब गिलगित में कुछ काम कर रहे हैं, लेकिन वो असीर हो चुके थे। 5 अगस्त को डॉक्टर आगा शहीद आरफ हसन हुसैनी की शहादत होती है, और वहाँ मैं एक जुमला सिर्फ अर्ज़ करूँगा कि वहाँ बद्रे और जमीलुल्लाह आए थे, और बद्रे ने कहा कि ये वही है, इसको फायर को पश्तों में। जमीलुल्लाह ने बगैर देखे फायर किया, दूसरा फायर करने की कोशिश की तो उसकी ये 3 उंगलियाँ ऐसे जुड़ गईं और उसकी ज़िंदगी के आखिरी लम्हे तक दोबारा खुली नहीं है। मैंने खुद उसको देखा है, मैं वो केस कंडक्ट करता रहा हूँ। और जमीलुल्लाह ने जो बयान आईजी सादत शाह को दिया, तो उसने कहा कि अगर मैं उनको फायर करने से पहले देख लेता तो मैं कभी फायर नहीं करता। जो ही मैंने फायर किया तो उनकी तरफ मैंने निगाह की तो मुझे एक ऐसा नूर नज़र आया जैसे मैंने किसी नबी को कत्ल कर दिया। ये जमीलुल्लाह का रिकॉर्डेड बयान। चलिए 5 अगस्त को ये हो गया। आगा शहीद के जनाजे पे ज़ियाउल्लाह आया, ब्रदर सज्जाद मेक ने ज़ियाउल्लाह को बाजू से पकड़ के कहा कि तुमने हमारा बहुत बड़ा नुकसान किया, शहीद आरफ हसन हुसैनी इसी वजह से मिल रहे थे, जाफरिया को तुमने बिल्कुल यतीम कर दिया है, अब हम डॉक्टर मोहम्मद अली की शहादत या उसकी जुदाई को बर्दाश्त नहीं करेंगे, तुम ये मेहरबानी करो कि डॉक्टर मोहम्मद अली को बुला दो। ये ज़ियाउल्लाह को कहा उसने, उस पर असर हुआ, उसने ख़ुद भी उस दिन तकरीर की थी और वो फौरन, इसमें हमारे पास डॉक्यूमेंट्री सबूत एक ज़्यादा इसमें मुलव्वस था, लेकिन बहुत पशेमान हो गया था फौरन। यानी 5 अगस्त से लेकर 17 अगस्त तक उसकी मौत वाकया होती है, उसने कोई काम नहीं किया, वो बाहर नहीं निकलता था, पता नहीं क्या हुआ उसको। किसी ने कहा था कि अगर तुम बाहर निकलोगे तो तुम मारे जाओगे। चाहे इन 17 दिनों में ज़िया ने सऊदी हुकूमत से कॉन्टेक्ट किया, उनसे इन्हें असीरान हरम हम कहते थे, डॉक्टर मोहम्मद अली और ये एजाज शाह साहब जो उनके साथ थे, अभी उनको आप डॉक्यूमेंट्री में देख, ये थे और 3 लोग और थे। ज़िया ने ख़ुद रिक्वेस्ट करके इनको आज़ाद कराया और अपना खसूसी त्यारा भेजा सऊदी अरब, और उस त्यारे में डॉक्टर साहब बकरियत वापस आए। हाँ, ये बात एक दिलचस्प है कि शब शहादत शहीद ने डॉक्टर साहब को बहुत याद किया। वहाँ एहसान जाफरी था, उससे पूछा कि एहसान बताओ डॉक्टर साहब आएँगे कि नहीं। उसने कहा अगर सब मैं क्या कह सकता हूँ आप, डॉक्टर शहीद के आखिरी अल्फाज ये हैं कि इंशाल्लाह डॉक्टर जल्द आएगा। मतलब ये था कि मैं अपनी जान का फिदिया दूंगा और डॉक्टर साहब वापस आएंगे, और ऐसा ही हुआ। चलिए, ये 3 वाक्यात मैंने इसलिए अर्ज़ किए कि आपको कुछ इजमाल हो जाए, डॉक्यूमेंट्री से बहुत इजमाल मिला है, कुछ मेरी बातों से आपको इजमाल हो जाएगा। अब मैं, चूँकि वक्त बहुत हो चुका है, सिर्फ मुख्तसर 5 निकात बताता हूँ कि जो डॉक्टर साहब ने अपनी ज़िंदगी में करिश्मे किए हैं इस सरजमीन के लिए, इस वतन के लिए, नौजवानों के लिए, अबूदियत खुदा। पहले तो जैसे ये अभी बरादर अमीन शहीदी साहब भी फरमा रहे थे कि 10 साल डॉक्टर साहब ने दिए ISO को, ISO के लिए 0 से शुरू किया ISO 1972 में, और इसको पूरे वतन में इसको जाल फैलाया। 1976 में कन्वेंशन हो रहा था, हम हर कदम डॉक्टर साहब से पूछ के कर रहे थे, डॉक्टर साहब अचानक गायब हो गया, दो दिन हमें नहीं मिले, हम बहुत परेशान हुए, डॉक्टर साहब गया किधर, हुआ क्या? मैंने काफ़ी सख्त सुस्त कहा कि कम से कम बता तो जाते कहाँ गए। दूसरे दिन वापस गया तो पता चला कि अचानक उनके दिल में ख्याल आया कि सिंध में अभी ISO नहीं है, लाहौर से यहाँ आए डाउ मेडिकल कॉलेज में, वहाँ शिया लड़कों को इकट्ठा किया, एक यूनिट बनाया और एक लड़के को लेके वापस कन्वेंशन में गए और कहने लगे कि मैंने ISO को कराची में नाफिज कर दिया है, प्लांट कर दिया है और मैं इसलिए कराची गया था। मैंने कहा कम से कम बता तो जाते। वो लड़का बाद में मुझे कराची में यहाँ मिलता रहा है जो वहाँ गया, इसी के से उन्होंने प्लांटेशन की। और एक बात जो आपने भी सुनी है डॉक्यूमेंट्री में, ये इसका भी मैं चश्मदीद गवाह हूँ कि जिस दिन उनकी अरूसी हुई, शादी हुई, एक तो ये मैं बात बता दूँ ज़रा दिलचस्पी की बायस हो गई कि बाबी बतूल की पहली एंगेजमेंट जो थी उनके कज़न तकी के साथ हो गई, बुज़ुर्गों ने यह फैसला कर दिया। डॉक्टर साहब की नज़र इंतखाब बाबी बतूल पर थी कि यह मेरी ज़िंदगी की शरीक सफ़र होनी बेहतर है। डॉक्टर साहब एक दिन घर आए तो लड्डू थे घर में, पता चला कि बाबी बतूल की और तकी की मंगनी होगी। डॉक्टर साहब ने फिर बदी उठे, कहने लगे ये नहीं हो सकता, बुज़ुर्गों से कहा, फ़ौरन तकी को कहा तुम इनकार करो। उसके मैं कैसे कर सकता हूँ, बुज़ुर्गों का फैसला है। उन्होंने कहा ये शादी हो नहीं सकती। पूछा गया क्यों, कहने लगे बतूल मेरा इंतखाब है तुमने। और तकी को राज़ी किया कि बतूल की छोटी बहन ज़्यादा खूबसूरत है, बहुत अच्छी है, तुम उससे शादी करो। बुज़ुर्गों के पास गया और बिल्कुल जुर्रतमंदी के साथ कहा कि ये मेरा इंतखाब है, बतूल से मैंने शादी करनी है, तकी के लिए छोटी का करें। बुज़ुर्गों ने डॉक्टर की उसकी अजमत को, उसके फैसलों को, उसकी दयानत को, उसकी रज़ा को जानते थे, बुज़ुर्गों ने यकदम ये फैसला बदला। बाबी बतूल के शादी हुई, उनको घर लेके आए और शाम के वक़्त मगरब से ज़रा पहले पहुँचे, मगर 6 बजे सिर्फ ये साबित करने के लिए कि मैं अपने मिशन को नहीं छोड़ता, 6 बजे से लेकर रात 11 बजे तक वो ISO के पोस्टर लगाते रहे, जानबूझकर मीटिंग करते रहे। उस दिन दुल्हन घर में थी और फिर वो 11 बजे गया, 12 बजे जाकर उन्होंने खाना खाया। जब बाबी के पास गया तो जैसे आपने डॉक्यूमेंट्री में सुना है, उनसे कहा बतूल मुझसे गलती हो गई है, तुमने मुझे माफ़ करना है। उन्होंने कहा क्या? कहने लगे मैंने बुज़ुर्गों को नहीं बताया, मैंने पहले एक निकाह किया हुआ, मेरी पहले भी एक दुल्हन है, मेरी शादी है पहले से, तुमने उसके साथ रहना होगा और मुझे तंग नहीं करना होगा। बाबी बतूल इतना रोई हुआ, मैं बताती है कि मुझे बहुत रोना आया। मैंने कहा तुमने मेरे साथ बेवफाई की है और तुमने बहुत ज्यादती की है। उनको आधा पौना घंटा रुलाने के बाद कहा कि कम से कम तुम उसका नाम पूछ लो, तुम्हें इत्मीनान होगा। उसने कहा मैं नहीं पूछती। कहने लगे उसका नाम IS हो जिसका दफ्तर अगले घर में है। तो फिर उनको इत्मीनान हुआ। नाचे इस तरीके से उन्होंने ISO से मोहब्बत की हुई है। अब मैं आता हूँ कि उन्होंने किया क्या है। 12-10 साल उन्होंने ज़िंदगी के ISO के दिए। उसके बाद हमने प्लानिंग की, फिर वो कौमियात में आए और मुफ्ती जाफर साहब के रूए रवां बने तहरीक के। उन्होंने कफन पहना और 1980 के और एक कफन पोश दस्ता तैयार किया। एक एक चीज़ उन्होंने खुद की और लोगों को ले के लाहौर से पिंडी तक मोटरसाइकिल पर ले गए थे और बहुत ज़्यादा उन्होंने काम किया। उसके बाद उन्होंने जो काम किया है वो इनकलाबी ईरान को यहाँ करना, 1978 में उन्होंने ना 1976 में शहनशाह ईरान यहाँ आया था। डॉक्टर साहब वो वाहिद इंसान थे जिन्होंने पूरे पाकिस्तान में पोस्टर लगा दिए थे हम कातिल शाह का इस्तकबाल नहीं करते, क्योंकि उसकी तहरीक चल रही थी और वो कत्ल कर रहा था। और यहाँ की एजेंसियाँ हैरान होगी कि ये पोस्टर किसने लगाए। जिस दिन इमाम खुमैनी पेरिस से तेहरान आते हैं उस वक्त ISO का कन्वेंशन लाहौर में चल रहा था और हम ऐसे महसूस कर रहे थे जैसे हम यहाँ नहीं हैं बल्कि बहिश्त-ए-ज़ारा में इमाम खुमैनी का इंतजार कर रहे हैं। साथ साथ डॉक्यूमेंट्री आ रही थी और वही जज्बा वही लगन। और डॉक्टर साहब ने बहुत ज़्यादा तरावीज की पहले भी इनकलाब से और उसके बाद भी, वो एक अलमदार सफ़ीर इनकलाब वाकई बने और इनकलाब की रूह को पाकिस्तान में उन्होंने मुंतकिल किया। अब कैसे किया ये दास्तान तवील है, मैं नहीं कह सकता। उसके बाद एक काम उन्होंने जो किया कि पाकिस्तान ये बना, हार्वर्ड यूनिवर्सिटी का एक प्रोफेसर है जिसने किताब लिखी इस्लाम इन मॉडर्न हिस्ट्री, उसने लिखा कि अहले पाकिस्तान ने एक वतन हासिल कर लिया कि यहाँ इस्लाम का निज़ाम लगाएंगे, लेकिन इस कौम को पता नहीं चला कि इस्लाम क्या है। ये उसने लिखा है और ये मुय्यन नहीं कर सके कि इनका तर्ज हुकूमत क्या होगा। अलबत्ता मौलाना मदूरी ने किताब लिखी इस्लामी हुकूमत, उसने इशूज़ को लिया गया है मगर हल पेश नहीं किया। जमीलुद्दीन लाली एक राइटर है, उसने कुछ बात नहीं। इसके अलावा पाकिस्तान में किसी सुन्नी शिया में दीन को, मुफक्कर को, राइटर को, सियासतदान को ये नसीब नहीं हुआ
کو اس موضوع پر لکھے یا اس پر کوئی عمل کرے. سب سے پہلے جو ایک ٹھوس کام کیا ہے اس جنم وہ جو مبذول کیا ہے وہ شہید عارف حسین سینی نے کی, اور انہوں نے بارہا کہا کہ تم لوگ بیٹھو بیٹھو پاکستان کے نظام کا مطالعہ کرو اور وہ اصلاحات تجویز کرو جو یہاں ضروری ہیں, اور پھر ان کو ہم اپنے اہل سنت اکابر کے پاس لے کے جائیں گے اور ان کو دعوت دیں گے کہ آئیے ہم مشترکہ, یہ تھی سیاست جو کرنا چاہتے ہیں. اس کی تفصیلات ہیں, بہت زیادہ جزیات ہیں. چنانچہ یہ ایک اقدام جب انہوں نے کیا تو اپنا مغرب نے یہ محسوس کیا, سی آئی اے نے محسوس کیا کہ یہ عارف حسین حسینی ایک نیا خمینی پیدا ہو رہا ہے, پاکستان میں بھی انقلاب آ جائے گا. یہاں کراچی میں ایک میٹنگ ہوئی جس میں اصغر خان تھے, جس میں جتوئی تھے, جس میں پیپلز پارٹی کے سینئر لوگ تھے, اور یہ لوگ بیٹھے ہوئے تھے. شہید عارف حسین کو دعوت دی گئی, یہ لوگ آپس میں باتیں کر رہے تھے. مرکز جو تھا اس وقت جتوئی بنے ہوئے تھے, غلام مصطفیٰ جتوئی. جب شہید عارف حسین حسینی اندر آئے تو ان کی ایک ٹاورنگ شخصیت تھی, لمبی وزیدہ. آج خود تمام سیاستدان اٹھ بیٹھے, ان کو ملے, انتحرام سے ملے, سب نے باتیں کی. شہید کی عادت تھی کسی میٹنگ میں کبھی کراس ٹاک نہیں کرتے تھے, سنتے رہتے تھے, پھر ایک ہی دفعہ بولتے تھے. چنانچہ انہوں نے کوئی بات جب ان کو موقع دیا, انہوں نے اتنی مدلل بات کی اسلام کی روح سے, پاکستان کی روح سے, یہاں کے حالات کے مناسبت سے, اور سنی شیعہ معاشرے کو مل کے کیا کرنا ہے, کہ سب نے کہا کہ آپ ہمارے لیڈر ہیں, آپ علم پکڑیں ہم آپ کے پیچھے چلتے ہیں. اب یہ وقت آنے والا تھا کہ پنڈی نشتر باغ میں یا کراچی میں ایک مشترکہ جلسہ ہونا تھا, جس میں شہید عارف حسین حسینی نے امامے کے ساتھ اپنی ابا قبا کے ساتھ سنی عوام کو ایڈریس کرنا تھا. شیعہ کو تو وہ کر چکے تھے, اور سنی عوام پاکستانی نے کہنا تھا کہ یہ ہمارا لیڈر ہے. اب یہ وقت آنے والا تھا کہ سی آئی اے نے پہلے سے بانپ لیا, اور انہوں نے کہا کہ وہ لوگ جو صاحب تقویٰ ہیں ہماری تہذیب کے لیے خطرناک ہیں. چنانچہ انہوں نے چن چن کے مارنا شروع کیا, آغا بہشتی کو, آغا مطہری کو, راغب برق کو, باس موسوی کو, اور پاکستان میں شہید عارف حسین حسینی کو سلطنت کے پیغام پر انزیار سے کہا گیا, آئی ایس آئی کو انوالو کیا گیا, فوج کو انوالو کیا گیا, فضل حق کو انوالو کیا گیا, اور بہت سارے ہاتھ شہید عارف حسین حسینی کے خون میں ہیں, اور یہ لس لیا ہوا. ورنہ عارف حسین حسینی اس ملک کا نظام بدل کے رکھ دیتے, اور ڈاکٹر محمد علی ان کے روئے رواں ہوتے تھے. یہ تھا ڈاکٹر محمد علی اور عارف حسین حسینی کے اس ملک کے لیے کنٹریبیوشن, وہ جو وطن کے لیے تھے, پاکستان کے لیے تھے, مگر جو تکمیل نہ ہو سکی. اب عزروِ اسلام, آخری بات آپ سے کر رہا ہوں, عزروِ اسلام یہ ہے کہ جب معاشرے پہ اندھیرا چھا جائے, جیسے رسول پاک نے تبلیغ کی اور اس کے بعد سکیفہ ہوا اور اس کے بعد اسلام تاریکی میں چلا گیا, تو اس وقت قدرت کی منشا ہوتی ہے کہ کوئی اٹھے اور باطل سے ٹکرائے اور اسلام کا نام. چنانچہ یہ روایت سید و شہداء حضرت امام حسین علیہ السلام نے کربلا میں قائم کی, وہ اٹھے اپنے اہل خانہ کے ساتھ گئے اور انتہائی بظاہر ناطاقتی کے ساتھ باطل سے ٹکرائے, اور آنے والی انسانیت کے لیے ایک انہوں نے مثال قائم کر دی. چنانچہ اب پاکستان میں یہ جو آپ سنتے ہیں کلو ارضن کربلا کلو یومنا شورا, ڈاکٹر محمد علی نے آخری جو کام کیا جو پنہا ہے جو نظر نہیں آتا ہے, وہ پاکستان میں انہوں نے کربلا برپا کیا. کربلا اس طریقے سے کربلائی کردار بنائے, ہم لوگ تو ان کے ساتھی تھے, ایسے گیا گزرے ساتھی, میں شبیر بخاری, ثاقب نقوی, اور یہ جو ہم ظاہر بے اصل ان کے ساتھی جو انتہائی تقوی کی اعلیٰ منزل پہ فائز تھے, اور جن کو انہوں نے اپنی زندگی میں عیاں نہیں ہونے دیا, وہ ناصر صفی, محرم علی, یہاں سے مظفر کرمانی کراچی سے, اور مشتبہ سعیدی, تقی حیدر, یہ لوگ تھے, ان کو انہوں نے پروان چڑھایا, اور ان سے ایک کربلائی کردار ہے, ہر ایک کا ایک الگ کردار ہے, جس کی وجہ سے اس زمین میں قدرت کا عطاب نہیں آیا. یہ ایک لمبی داستان ہے, اس کی دلدلا دل. یہ ڈاکٹر نقوی کی آخری عطا ہے جو اس سرزمین کو ہے, کہ کربلا اپنے حصے کی برپا کر کے وہ یہاں سے رخصت ہوئے ہیں, اور اس وقت ان کا بہت مقام. اب آخر میں جب لاہور سے آؤں, ایک تو یہ میرے ذمہ لگایا گیا تھا, یہ خراج عقیدت یقیناً ایک عبادت ہے, مگر میں آپ سے ایک اپیل کرنا چاہتا ہوں اور اس کے بعد رخصت لینا چاہتا ہوں. آپ ایک درود پڑھیں, میں ذرا پانی پی لوں. یہ میری ضروری بات, یہ میری شاید آخری اپیل ہوگی, میں بہت علیل ہوں, شاید آئندہ آپ کی خدمت میں حاضر نہ ہو سکوں. عزیزان دوستو, تاریخ عالم کا اگر بالخصوص ورلڈ وار سیکنڈ کے بعد اگر مطالعہ کیا جائے تو انسان کانا انسان ظلمن جہولا, انسان جاہل ہے, ظالم ہے, یہ ٹکراتا ہے. جتنا اس نے افواج پہ اور لڑنے پر پیسہ خرچ کیا ہے اتنا اصلاح پہ نہیں کیا ہے. لہذا پچھلی صدی میں جو جنگیں ہوتی رہی ہیں وہ نظریات کے لیے ہوتی رہی ہیں. کمیونزم کی جنگ تھی, کیپٹلزم کے لیے جنگ تھی, ڈیموکریسی کے لیے جنگ تھی, اس کے بعد تہذیبوں کی جنگ شروع ہوئی کہ تہذیبیں ٹکرائیں گی, جو جان ہٹن نے اپنی کتاب کلیش آف سیولائزیشن میں لکھا ہوا ہے. اس کے بعد اسلامی انقلاب کی تہذیب آئی اور مغرب کو ایک اسلامی فوبیا ہو گیا کہ اگر اسلامی تحریک اسی طریقے سے اٹھ رہی, دوسرے ملکوں میں بھی اگر انقلاب آ گیا, تیل کی دولت ان کے لیے ہے, تو دس از اے موسٹ ڈینجرس فار ویسٹرن سویلائزیشن. چنانچہ اس پر بے پناہ کتابیں لکھی گئی ہیں, کیونکہ آپ کا شاید مطالعہ کی اتنا شکر نہیں, میں نے یہ کتابیں جمع کی ہوئی ہیں. ویسٹرن رائٹر 70 کے قریب کتابیں میرے پاس ہیں جو ویسٹرن رائٹرز نے لکھی ہیں کہ ہمیں اسلام سے خطرہ ہے, اہل مغرب بیدار ہو جاؤ, اس مسلمان دوبارہ بیدار ہو رہے ہیں, تمہیں کھا جائیں گے, تمہاری تہذیب کو غارت کر دیں گے. چنانچہ اس وقت جو پینٹاگان کی پالیسی ہے وہ یہی ہے. پہلے وہ اسلام کے خلاف تھے, جب انہوں نے تحقیق کی تو ملیٹنٹ اسلام ایک کتاب ہے جو ایک برٹش جرنلسٹ نے لکھی ہے, اس نے دقت سے ایک سال لکھا ہے کہ اسلام میں مکتب اہل تسنن سے کوئی خطرہ نہیں ہے. مکتب اہل تسنن ہمیشہ پیسو رہا ہے اور اسٹیٹ کے ساتھ کوآپریٹو رہا ہے, یہ مان جاتے ہیں بات, ان سے کوئی خطرہ نہیں. اصل خطرہ مکتب تشیع سے ہے. تشیع پوری تاریخ عالم میں جب سے برپا ہوئی ہے انہوں نے کبھی اسٹیٹ کے ساتھ کمپرومائز نہیں کہا, یہ ہمیشہ ایجیٹیٹ کرتے ہیں اور ان کے کچھ اپنے اصول ہیں. یہ کتاب ملیٹنٹ اسلام پڑھنے والی کتاب ہے اور یہ اس تحقیق پر چلے گئے. زیادہ اسی لیے تسنن کے بجائے تشیع کے دشمن بنے کہ تشیع کو ختم کیا جائے. یہ نہ تشیع پہ پھر انہوں نے مزید ریسرچ کیا. میرے پاس ایک پی آئی ڈی کا مقالہ پڑا ہوا ہے, اکلٹنس آف 12th امام, 12th امام کا ظہور. وہ اس نتیجے پر پہنچے ہیں کہ یہ جو تصور ہے کہ امام آئے گا اور وہ ناخدا ہوگا, اس پہ انہوں نے جو اپنا ایک پشین گوئی ہے اس کی ناسٹراڈامس, پروفیسیز آر ناسٹراڈامس, بڑی اعلیٰ کتاب ہے, وہ امام کو مانتا ہے. اس نے 35 اشعار امام زمانہ پر لکھے ہیں. اس نے کہا کہ وہ آئے گا جس کا ہر قدم سوچے سونے کی منیند آئے گا, اور وہ ہواؤں سے گزر کے یورپ کو فتح کرے گا اور وہ عدل کو قائم کرے. یہ ناسٹراڈامس نے لکھا ہے. اس کو انہوں نے الٹ لیا کہ وہ آئے گا جو کرسچینٹی کو ختم کر دے گا, اور اپنی قوموں کو جگانے کے لیے انہوں نے ایک فلم بنائی ہے, دی مین ہو سا ٹمارو, اور اس میں دکھاتے ہیں کہ ایک مسلمان اٹھے گا, وہ ہماری تہذیب کو غارت کر دے گا, لہذا اس کو روکنا ہے. لہٰذا اس وقت جو جارحیت ہوئی ہے عراق پر, افغانستان پر, لبنان پہ, شام میں اس وقت جو ہو رہا ہے, شام میں 25 لاکھ افراد کو قتل کر دیا گیا ہے, 35 لاکھ افراد اس وقت بے گھر, اتنا ظلم کیا جا چکا ہے. اور پاکستان ان کی خصوصی نظر میں ہے. پاکستان اب وہ آخری ملک ہے, جو ابھی میں ایران گیا ہوا تھا تو ایرانیوں نے کہا کہ سرزمین پاکستان خون می خواہد. پاکستان کے جو حالات اس وقت چل رہے ہیں انتہائی گمگیر ہیں, بظاہر سکون ہے مگر اندر خاتے بہت کچھ پک چکا ہے, بالخصوص تشیعوں کے خلاف. اور میں آپ نوجوانوں سے خطاب کر کے کہتا ہوں کہ آپ بیدار ہو جائیں, ورنہ آپ کے ساتھ وہ ہوگا جو بامیان میں ہوا ہے, جو بوسینیا میں ہوا ہے, اس کی تفصیل میں کہہ نہیں سکتا. یہ وحشی درندے وہ ہیں جنہوں نے 500 اسکول گرلز کو نائجیریا میں باکو حرم نے اغوا کیا. ابھی لیٹسٹ اطلاع یہ ہے کہ انہوں نے 5000 یزیدی فرقے کی بیٹیوں کو اغوا کیا, انہوں نے 1700 ایک کیڈٹ کالج کے طالب علموں کو اغوا کیا, ان کے ہاتھ باندھے, ہر بچے کے سر پر گولی مار کے اس کو دریا میں پھینک دیا. اس طریقے سے کہتے ہیں یہ بہت وحشی درندے ہیں. اور یہ طالبان اسی کا جز ہے, باکو حرم, طالبان, ISIS, ایک ہی چیز. اور یہ صرف طالبان وہ نہیں جو وزیرستان سے آتے ہیں, گلی کوچے میں ہر جگہ تیاری ہو چکی ہے, جگہ جگہ اسلحہ ہے, اور کسی وقت بھی وہ حالات ہو سکتے ہیں جو بوسینیا میں ہوئے, جو میں اس کی تفصیل نہیں بتا سکتا. یہاں میری انتہائی واجب الاحترام بیٹیاں بھی بیٹھی ہوئی ہیں, آپ اس کو پڑھیں, مطالعہ کریں. اور اس کا ایک حل ہے کہ آپ سب کربلائی بن جائیں, ابھی سے عزم کریں کہ ڈاکٹر محمد علی بن جانا, اس کی سیرت کرنی, اپنے اذہان کو کھول لیں, کربلا کو سمجھیں, मरने की तैयारी करें। जो बच्चा आज पैदा हुआ वो भी 100 साल बाद मर जाएगा, हम भी मर जाएंगे, दुश्मन ही मर जाएंगे। हमें अपना करबलाई अंदाज में मरना है। और मैं आखिरी बात भूल रहा था, मुझे याद आ गई, इस वक्त दुनिया का लीवर जो है वो मैं कह रहा था, पहले मैंने कहा कि नज़रियात पर था, फिर तहजीबों पर था, फिर इस्लाम पर आया, फिर इमाम ज़माना पर आया। जब से ये अरबाइन का सिलसिला शुरू हुआ है, इस दफ़ा मैं खुद अरबाइन पर मुजाजर होने की सादत हासिल हुई, और 3.5 करोड़ करबला पैदल चल के पहुँचे, बिल्कुल किसी के पास चाकू भी नहीं था। तो मगरब वाले हैरान हुए कि ये क्या है। अब वो हुसैन अलैहिस्सलाम पर तहकीक कर रहे हैं। अभी एक BBC का नशरिया आया था कि हुसैन वो है जिसका नाम दुनिया में सबसे ज़्यादा है, हुसैन वो है जिसमें दुनिया में हर वक्त मजलिस रहती है, कम अज़ कम 3 मजालस हर वक्त रहती है, हुसैन वो है जो आलम इस्लाम का सर चश्मा रोशनी और रुश्द है, हुसैन वो है जो मगरबी तहजीब के लिए सबसे बड़ा ख़तरा। इस वक्त जंग हुसैनियत की है और आलमी कुफर के लिए। मैं अपने नौजवानों से, अपने बेटों से कहता हूँ कि तुम्हें इस जंग में हिस्सा लेना है, हुसैनियत को हमने सरबुलंद करना है और अपने नमूस की हिफाजत करनी है, हुसैनियत की हिफाजत करनी है और अपनी जान की बाजी खेलनी है। ये हमारे लिए सबसे बड़ी सआदत। मैं लाहौर से सिर्फ आपको ये कहने आया हूँ कि आमादा बाश हो जाओ, वो वक्त अनकरीब आने वाला वक्त ज़्यादा नहीं है। मैं आपको डराने नहीं आया, लेकिन हालात से आगाही देने आया हूँ। हमें ज़िल्लत की मौत है, हाथ में न ज़िल्ला, हुसैनियत के पैगाम को गले लगाना है, ज़िल्लत की मौत कबूल नहीं करनी और शहादत की मौत को लेके इस दुनिया में आखिरत में सुरखरू होना है। वस्सलाम अमा अलैना इल्लल बलाग।